السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فإن خير الحديث كتاب الله، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي، رب يسر ولا تعسر وتمم بالخير. والمحصنات، پانچواں پارہ ہے، والمحصنات من النساء الا ما ملكت ايمانكم كتاب الله عليكم واحل لكم ما وراء ذلكم ان تبتغوا باموالكم محصنين غير مسافحين فما استمتعتم به منهن فآتوهن اجورهن فريضه ولا جناح عليكم فيما تراضيتم به من بعد الفريضة إن الله كان عليما حكيما. اور حرام کی گئیں شوہر والی عورتیں بھی، مگر وہ جو تمہاری ملکیت میں آ جائیں، اللہ تعالیٰ نے یہ احکام تم پر فرض کر دیے ہیں، اور ان عورتوں کے سوا اور عورتیں تمہارے لیے حلال کی گئیں کہ اپنے مال کے مہر سے تم ان سے نکاح کرنا چاہو، برے کام سے بچنے کے لیے، نہ کہ شہوت رانی کے لیے، اس لیے جن سے تم فائدہ اٹھاؤ انہیں ان کا مقرر کیا ہوا مہر دے دو، اور مہر مقرر ہو جانے کے بعد تم آپس کی رضامندی سے جو طے کر لو، اس میں تم پر کوئی گناہ نہیں، بے شک اللہ تعالیٰ علم والا اور حکمت والا ہے. وَمَن لَّمْ يَسْتَطِعْ مِنكُمْ طَوْلًا، اور تم میں سے جس کو کسی آزاد مسلمان عورتوں میں سے نکاح کرنے کی پوری وسعت اور طاقت نہ ہو، تو وہ مسلمان لونڈیوں سے جن کے تم مالک ہو اپنا نکاح کر لے. اللہ تعالیٰ تمہارے اعمال کو بخوبی جاننے والا ہے. تم سب آپس میں ایک ہی تو ہو، اس لیے ان کے مالکوں کی اجازت سے ان سے نکاح کر لو، اور قاعدے کے مطابق ان کے مہر ان کو ادا کرو، وہ پاک دامن ہو، نہ کہ اعلانیہ بدکاری کرنے والیاں، نہ خفیہ آشنائی کرنے والیاں. پس جب یہ لونڈیاں نکاح میں آ جائیں، پھر اگر وہ بے حیائی کا کام کریں تو انہیں آدھی سزا ہے، اس سزا سے جو آزاد عورت کی ہے. کنیزوں سے نکاح کا یہ حکم تم میں سے ان لوگوں کے لیے ہے جنہیں گناہ اور تکلیف کا اندیشہ ہو، اور تمہارا ضبط کرنا بہت بہتر ہے، اور اللہ تعالیٰ بڑا بخشنے والا اور بڑی رحمت والا ہے. یہ تھا رکوع نمبر ایک، پانچویں پارے کا، اس کا عنوان ہے خاندانی زندگی کی تنظیم. کل چوتھے پارے کے اختتام میں ہم نے حرمت سے شروع کر کے آخری آیت جو تھی اس میں محرم رشتوں کی ایک تفصیل دیکھی، کہ اللہ تعالیٰ نے جہاں انسان کے دل میں شہوانی خواہش رکھی ہے، وہاں کچھ رشتے جو قریب رہتے ہیں ان کو حرام کر دیا، تاکہ لوگ اپنے کام کاج کو زیادہ اچھی طرح سے کریں. آج والمحصنات کہہ کے پچھلی لسٹ میں ایک اور اضافہ کیا گیا، ہر وہ عورت جو کسی کے نکاح میں ہے، وہ بھی ہر دوسرے مرد پر حرام ہے. یہاں ایک بات کہنا چاہوں گی، بعض لوگ کچھ جگہوں پہ یہ کہہ کے ان سے حجاب اور پردے اور اپنے یعنی ان کو محرم سمجھنے لگتے ہیں، یہ کہہ کے کہ اب وہاں رشتہ نہیں ہو سکتا. کوئی بھی دو مت ایسی جگہ ہیں کہ جہاں اب رشتہ نہیں ہو سکتا، کہتے ہیں اب ان سے پردے اور حجاب کی کیا ضرورت ہے. تو ہمیشہ ہی لفظ والمحصنات کا پڑھتے ہوئے میرے ذہن میں یہ خیال آتا ہے کہ پھر تو ہر شادی شدہ عورت سے حجاب دوسرے مردوں کا اٹھ جانا چاہیے، کیونکہ جب تک ایک عورت کسی بھی مرد کے نکاح میں رہتی ہے، دوسرے سارے مردوں کے لیے وہ حرام ہے. لیکن ایسا نہیں ہے، کیونکہ عورت کے اندر کشش ہے، اور اللہ تعالیٰ نے ہر وہ دروازہ بند کیا جو انسان کو بری خیالات کی طرف لے جائے. اس کے بعد اس رکوع میں لونڈیوں کی بات ہوئی، کہ جو بھی اگر کوئی مرد کسی آزاد عورت سے نکاح نہیں کر سکتا، اس کی استطاعت نہیں، اس کی پوری ذمہ داریاں ادا نہیں کر سکتا، تو پھر لونڈیوں سے نکاح کر سکتا ہے. لفظ لونڈی آتے ہی لوگ نہ جانے کیوں یہ سوچنے لگتے ہیں کہ اسلام نے اس شعبے کو شروع کیا اور اسلام ہی میں لونڈیاں ہوتی تھی، اس پہ ہمارا ذہن کھلنا چاہیے. حقیقت کیا ہے کہ جس طرح غلام دور جاہلیت کی پیداوار تھے، اسی طرح لونڈیاں بھی اسلام سے پہلے موجود تھیں. اسلام نے تو وہ قانون بنائے کہ جس سے غلام اور لونڈی ختم ہو گئے. یہی وجہ ہے کہ آج کے دور میں آپ دیکھتے ہیں کہ آپ کو کوئی بھی لونڈی نہیں دکھتی. وقتی طور پہ ایک چیز تھی کہ جب کوئی دشمن سے حاصل کردہ قیدی خواتین آتی تھیں تب ان کو بسانے کا ایک حکم تھا. کیا کیا جاتا ان کے ساتھ؟ مرد تو تھے، ان کو تو کام میں لگا دیا، غلام تھے وہ گھر سے باہر گئے کام کیا. تو سوال پیدا ہوتا ہے ان عورتوں کا جو دشمنوں کے ملک سے واپس آئیں، اگر کسی کے گھر میں ان کو رکھا جاتا اور کہہ دیا جاتا کہ ایسی عورتیں سب کی مائیں ہیں، سب کی بہنیں ہیں، ٹھیک ہے ان کو محرم بنا دیا جاتا، ٹھیک تھی، لیکن پھر عورتوں کے جسمانی تقاضے کون پورے کرتا؟ اللہ تعالیٰ نے ان خواتین کی جسمانی ضروریات کو پورا کرنے کے لیے ان کو حاکم وقت کی اجازت سے ہر شخص کو ایک ایک دے دی جاتی تاکہ وہ ایک تحفظ بھی پالیں اور اس طرح سے ان کا تعلق بھی موجود رہے. یہ بالکل ایسے ہی ہے جیسے نکاح کی صورت میں باپ اپنی بیٹی کو چند بول پڑھ کے ایک اپنی بیٹی کسی مرد کے حوالے کرتا ہے. اسی طرح لونڈی کے لیے ایسا نہیں تھا کہ جس کا جو دل چاہے جس کو لے لے، بلکہ امیر جو اس وقت کا حکمران ہوتا تھا وہ اپنی مرضی سے دیتا تھا، اور وہ ایسے ہی ہے جیسے کہ کسی ولی کا اپنی بیٹی کو دینا. تیسری چیز، اس رکوع میں ہم نے نکاح کی شرائط پڑھی ہے، بہت اہم رکوع ہے. اگر ہم لکھ لیں ساری چیزوں کو کہ کیا کیا نکاح کی شرائط ہیں، تو سب سے پہلی مہر، مہر کے تذکرے کے بغیر نکاح نہیں ہوتا. ادا ہو یا نہ ہو یہ الگ بات ہے، لیکن اس کا تذکرہ ضروری ہے. دوسری بات کیا ہے کہ گھر بسانے کا ارادہ ہو، صرف وقتی شادی نہ ہو، پیپر میرج یا نکاح متا، یعنی مدت کا تعین نہ ہو. تیسری چیز اس میں آتی ہے ولی کی اجازت. ولی کی اجازت کے بغیر نکاح کیا ہوا نکاح نہیں بلکہ وہ زنا ہے، اور اسی صورت میں پیدا ہونے والا بچہ بھی ولد الزنا قرار پائے گا. اسی طرح ایجاب و قبول، دونوں طرف سے اس چیز کو قبول کرنا کہ میں اس عورت کو اپنے نکاح میں لینے کو قبول کرتا ہوں اور عورت بھی اس چیز کو رکھے گی. یہ ساری چیزیں اسی آیات میں ہمیں ملی. ایک اور بہت اہم بات جو اس رکوع میں ہوئی وہ کیا تھی کہ جس میں اللہ تعالیٰ نے توجہ دلائی، ولا متخذات اخدان، چھپی دوستیاں. لونڈیوں کی صورت میں نہیں قبول تو آزاد خواتین کی صورت میں کیسے ہوگی؟ یہاں بتایا گیا کہ اگر کوئی لونڈی کے ساتھ نکاح کرے گا تو اس کی بھی چار شرائط ہیں. پہلی بات کیا ہے کہ ان کے مالکوں کی اجازت سے، یعنی آزاد عورت کے جس طرح باپ کی اجازت لازم ہے، اسی طرح لونڈی سے نکاح کرنے کے لیے اس کے مالک سے رشتہ مانگا جائے گا. اور جس طرح ایک آزاد لڑکی بغیر باپ کی اجازت کے نکاح نہیں کر سکتی، اسی طرح لونڈی بھی مالک کی اجازت کے بغیر نکاح نہیں کر سکتی. دوسری صورت کیا ہے کہ لونڈی کا بھی مہر مقرر ہوگا، لیکن یہ مہر عام عورتوں سے آدھا ہوگا. تیسری بات کیا ہے کہ لونڈی جب کسی کے نکاح میں آ جائے تو وہ دوسرے مردوں سے تعلق نہیں رکھے گی، بالکل ویسے ہی جیسے کہ ایک آزاد عورت کسی کے ساتھ چھپی دوستیاں نہیں رکھے گی. اگر ہم اس پورے رکوع پہ غور کر کے دیکھیں تو نکاح اور گھر بسانے کے بیچ میں جو سب سے خوبصورت چیز بتائی گئی وہ کیا ہے کہ ان خواتین کے یا ان مردوں کے کسی دوسری جگہ خفیہ تعلقات نہیں ہوں گے. اگر ہم اس آیت پورے رکوع میں سے اپنے عمل کے لیے بات نکالیں تو پہلی بات کیا ہے کہ ہم نے اللہ تعالیٰ کے کسی مقرر کردہ حکم پہ زبان نہیں کھولنی، جیسے کہ عموماً لوگ لونڈیوں کی بات کر کے اسلام کو بدنام کرتے ہیں. دوسری عمل کی بات کیا ہے کہ نکاح کی صورت میں ان چار شرائط کو سامنے رکھنا ہے. تیسری بات کیا ہے کہ ولی کی اجازت کے بغیر نکاح کا تصور بھی نہیں کرنا. اور چوتھی بات کیا ہے کہ چھپی دوستیوں سے بچنا ہے. اور اس کے نقصانات اور اس کی جو برائیاں ہیں، اس پہ جہاں بھی جب موقع مل سکے گھر میں آپس میں اس کے اوپر بات کرنی ہے. آج جس معاشرے میں ہم سب رہتے ہیں، اگر ہم جو اپنی یعنی زندگی گزار رہے ہیں اور جو شادی شدہ خواتین ہیں، اگر ان کو ایک طرف کر بھی دیا جائے، हालांकि मैं जानती हूं कि एक तरफ उनको भी नहीं कर सकते, क्योंकि इस बेरहम माशरे में हमने ये भी देखा कि बास औरतें अपने शौहर होने के बावजूद, घर बार होने के बावजूद दूसरे मर्दों से ताल्लुकात कायम कर लेती हैं, कहीं गुर्बत के नाम पे, कहीं जॉब साथ करने के नाम पे, कहीं पढ़ने पढ़ाने के नाम पे। लेकिन अगर उसको एक तरफ कर भी दिया जाए, लेकिन वो तनासुब जो गैर शादीशुदा लड़के और लड़कियों में दोस्तियों का है, वो काबिले गौर है। और जिसके ऊपर जितना ज्यादा अभी गौर कर लिया जाए और इस चीज पे कदम उठा लिया जाए, तो वो बाद में आने वाली मुश्किलात के लिए अपने आप को बचाने वाली बात है। मैंने देखा है कि जब कोई 7-8 साल का यहां बच्चा और बच्ची हो जाता है, तो लाशौरी तौर पे उसके जहन में ये स्पून फीडिंग की जाती है कि अब तुम्हारा कोई साथी होना चाहिए। छोटे छोटे बच्चों को ऐसी बातें करते देखा गया और वो एक दूसरे के जोड़ मिला रहे होते हैं कि इसकी दोस्ती उससे है और इसकी उससे है। और ये वही मुआशरा है कि जहां 15 साल का होने की उम्र में अगर एक बच्ची का कोई बॉयफ्रेंड नहीं बनता, तो माँ को फिक्र लग जाती है कि मेरे बेटी में कोई कमी तो नहीं। और एक माँ जो बेटा जवान होने के बावजूद उसके किसी से ताल्लुकात नहीं है, तो माँ परेशान है इस सूरत में कि न जाने मेरा बेटा शादी के काबिल है भी कि नहीं। जहां ये हालात होने लगे, वहां फिर हम सबको अपनी नस्लों की हिफाजत करनी है। क्या किया जाए, कैसे अपने बच्चों को और बच्चियों को रोका जाए? क्या एक दीवार बांध दी जाए कि एक तरफ सारी माशरे की लड़कियां हों और दूसरी तरफ सारे लड़के हों? मुमकिन ही नहीं, ये नहीं होगा। हाँ, दीवारें कहाँ बंधेंगी? जहनों के अंदर। जहन साजी की जाए, जब उनके अंदर इतना एहसास पैदा हो जाए इस गुनाह की कबाहत का, तो फिर बात समझ आती है। एक वाक्य मेरे जहन में आ रहा है जो इस मौके पर शायद आपको फायदा देगा। एक सहाबी थे, मरसद बिन मरसद उनका नाम था, जवान, सेहतमंद, तंदुरुस्त। जब मुसलमान मक्का से मदीना हिजरत करके चले गए, तो कुछ लोग अभी मक्का में फंसे हुए थे जो खुद सफर करके नहीं आ सकते थे। नबी सल्लम ने मरसद रजी अल्लाह ताला अन्हो की ड्यूटी लगाई कि आप रात को जाएं और उन कैदियों को अपनी पुश्त पे उठा के लेके आएं। इस जिम्मेदारी से ही अंदाजा होता है कि ये बहुत मुश्किल जिम्मेदारी थी। दुश्मनों से अपने कैदी छुड़ाना, बहुत अपने आप को मुश्किल में डालना था। लेकिन हजरत मरसद गए। एक दफा क्या हुआ कि रात का वक्त था और उस दौर में लोग हमेशा चांदनी रातों में सफर करते थे। जब मरसद ने मक्का में गए और दीवार फैलांगी, तो उनको दूर से एक साया दिखा, और जब करीब आए तो वो एक औरत थी और उनको देख के पहचान गई। कहने लगी, अहलन व सहलन या मरसद, ए मरसद तुम्हें वेलकम, उसको खुश आमदेद कही, और साथ ही कहा, बित इंदना लैलन, आज की रात हमारे साथ बसर करो। जब आवाज सुनी, देखा, पहचान गए, इन्हीं की दौरे जाहिलियत की महबूबा उनाक थी, जो कुफर पे थी, यानी इनकी गर्लफ्रेंड थी इस्लाम से पहले। हजरत मरसद ने उसकी इस दावत गुना के जवाब में क्या कहा कि औनाक चली जा, कद हरम अल्लाह ज़िना, अल्लाह ने ज़िना को हराम करार दिया। और इस बात पे वो औरत इतनी बरंगीखता हुई, गुस्से में आई, उसने शोर मचाया कि लोगों उठो, ये तुम्हारे कैदी छुड़ा के जा रहा है। लिहाजा उस पर बहुत तफसील वाली बात हुई। जब इस वाक्य को मैं गौर से देखती हूँ, तो मैं सोचती हूँ कि कितने ही इसबाब थे उस वक्त मरसद अलैहिस्सलाम के पास उस गुना की दावत को कबूल करने के। रात का वक्त, चांदनी रात, परदेश, कोई देखने वाला नहीं, और अकेले, और दौरे जाहिलियत की महबूबा, और दिल में कोई बुरे ख्यालात भी नहीं उसके लिए, क्योंकि बाज रिवायात में आता है कि आपने जाके फिर नबी सल्लम से पूछा था कि क्या मैं उनाक से निकाह कर सकता हूँ, तो फिर उस पे आयत उतरी थी कि वला तुन के हल मुशरिकाती हद तयो मिलना, या एक और आगे आए सूरत नूर में आप पढ़ेंगे कि ला अजानी लायन के हुल्लजानिया। तो इससे ये पता चलता है कि कोई दिल में बुरा ख्याल भी नहीं था, लेकिन किस चीज ने मरसद को रोका? वही चीज आज हमारी औलादों को रोकेगी। उनके दिल में ईमान पैदा करना है, अल्लाह का तकवा, अल्लाह देख रहा है, और माँ बाप का खौफ नहीं, रब का खौफ। वरना याद रखिये कि जो जिंदगी किसी और के जज्बात के सहारे शुरू होती है, वो जिंदगियां कामयाब नहीं होती। अगर उन्हीं लड़कों के साथ निकाह हो भी जाते हैं, तो बाज़ दफा पहले की बेतकल्लुफी बाद में बदमजगी का बायस बनती है, और बाज़ दफा वहां नहीं होते तो वो एक रोग लेके नए शौहर के पास जाती हैं, और सारी जिंदगी जहनी तौर पर मुतमईन नहीं हो सकती। तो लिहाजा माँ बाप को इस मामले में बहुत ही ज्यादा हिकमत अमली की जरूरत है, और उन तमाम असबाब को देखने की जरूरत है कि ये सब कैसे हुआ। उस दिन तो गैरत के नाम पे बेटी की गर्दन पे छुरी रखी जाती है जिस दिन वो घर से भाग जाती है, लेकिन मैं सोचती हूँ कि उससे पहले कहाँ थे? क्या ये सब एक दिन में हो गया और एक रात में हो गया? आगे चलते हैं। يريد الله ليبين لكم ويهديكم سنن الذين من قبلكم ويتوب عليكم والله عليم حكيم. اللہ تعالیٰ چاہتا ہے کہ تمہارے واسطے خوب کھول کر بیان کرے اور تمہیں تم سے پہلے کے نیک لوگوں کی راہ پر چلائے اور تمہاری توبہ قبول کرے, اور اللہ تعالیٰ جاننے والا اور حکمت والا ہے. واللہ یرید ان یتوب علیکم ویرید الذین یتبعون الشہوات ان تمیلوا میلا عظیما. اور اللہ تعالیٰ چاہتا ہے کہ تمہاری توبہ قبول کرے, اور جو لوگ خواہشات کے پیرو ہیں وہ چاہتے ہیں کہ تم اس سے بہت دور ہٹ جاؤ. اللہ تعالیٰ چاہتا ہے کہ تم پر تخفیف کرے, کیونکہ انسان کمزور پیدا کیا گیا. یا ایھا الذین آمنوا لا تاکلوا اموالکم بینکم بالباطل. اے ایمان والو, اپنے آپس کے مال ناجائز طریقے سے مت کھاؤ, مگر یہ کہ تمہاری آپس کی رضامندی ہو. خرید و فروخت اور اپنے آپ کو قتل نہ کرو, یقیناً اللہ تعالیٰ تم پر نہایت مہربان ہے. وَمَنْ يَفْعَلْ ذَلِكَ عُدْوَانًا وَظُلْمًا. اور جو شخص یہ نافرمانیاں سرکشی اور ظلم سے کرے گا تو ان قریب ہم اس کو آگ میں داخل کریں گے, اور یہ اللہ پر آسان ہے. ان تجتنبوا کبائر ما تنہون عنہ. اگر تم ان بڑے گناہوں سے بچتے رہو گے جن سے تم کو منع کیا جاتا ہے تو ہم تمہارے چھوٹے گناہ دور کر دیں گے. اور اس چیز کی آرزو مت کرو جس کے باعث اللہ تعالیٰ نے تم میں سے بعض کو بعض پر بزرگی دی ہے. مردوں کا اس میں حصہ ہے جو انہوں نے کمایا, اور عورتوں کا اس میں سے جو انہوں نے کمایا, اور اللہ سے اس کا فضل مانگو. یقیناً اللہ تعالیٰ ہر چیز کا جاننے والا ہے. وَلِكُلٍ جَعَلْنَا مَوَالِيَ مِمَّا تَرَكَ الْوَالِدَانِ وَالْأَقْرَبُونَ. ماں باپ یا قرابت دار جو چھوڑ مرے, اس کے وارث ہم نے ہر شخص کو مقرر کر دیے ہیں, اور جن سے تم نے اپنے ہاتھوں معاہدہ کیا ہے انہیں ان کا حصہ دو. حقیقتاً اللہ تعالیٰ ہر چیز پر حاضر ہے. یہ تھا رکوع نمبر 2. اس کا عنوان کیا ہے؟ اسلام دین فطرت. اس کے اندر ہم نے سب سے پہلے اسلام کی بات دیکھی. اللہ تعالیٰ نے اسلامی نظام زندگی کو رحمت قرار دیا. پھر یہ بتایا کہ تم پہلے کے نیک لوگ بھی اسلام پر تھے. اور تیسری چیز بتائی گئی کہ اسلام نے پابندیوں کو کم کیا ہے, یعنی اسلام آسان دین ہے. اس کے بعد اللہ تعالیٰ نے ان لوگوں کا ذکر کیا جو خواہشات کی پیروی کرتے ہیں, آرزوؤں کے پیچھے, تمناؤں کے پیچھے جاتے ہیں اور اس کی طرف چھپ جاتے ہیں. اور حقیقت کیا ہے کہ سچے دین کی طرف آنے سے روکنے والی سب سے بڑی چیز کیا ہے؟ خواہشات. یتبعون الشہوات. پھر اللہ تعالیٰ نے مال کی بات کی. اس کے اندر 4 باتیں ہم نے دیکھی. نمبر 1, مال کو باطل طریقوں سے نہ کھاؤ. لین دین آپس کی رضامندی سے کرو. ظلم اور زیادتی نہ کرو, اور اپنے آپ کو قتل نہ کرو, یعنی سوسائڈ حرام ہے. اس کے 2 طرح سے معنی کیے جاتے ہیں. خود کو قتل نہ کرو, منع ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے اپنے آپ کو کسی ہتھیار سے مارا, قیامت تک وہ اسی ہتھیار کے ساتھ خود کو مارتا رہے گا, یعنی خودکشی کی سزا دنیا سے جانے کے بعد بھی ملتی ہے. اور دوسرا اس کا معنی یہ کیا جاتا ہے کہ دوسروں کو قتل نہ کرو, کیونکہ اس کے نتیجے میں تم بھی قتل ہو جاؤ گے. اس کے بعد ہم نے یہاں کبیرہ گناہوں کی بات دیکھی. قرآن پاک میں کبائر کے بارے میں جو آیات آتی ہیں, اس میں سے یہ آیت بہت ہی خوبصورت طریقے سے بات بیان کرتی ہے. 3 باتیں سمجھ میں آتی ہیں یہاں کبیرہ گناہوں کی. کیا ہمیں اس سے پرہیز کرنا ہے؟ دوسری بات ہے کہ جو بندہ کبیرہ گناہ چھوڑ دیتا ہے, اللہ تعالیٰ اس کے صغیرہ گناہ بھی معاف کر دیتے ہیں. تیسری بات کیا ہے کہ کبیرہ گناہ کون سے ہیں؟ وہ جن کو اللہ نے کبیرہ کہا. یاد رکھیے کہ اسلام میں کوئی لسٹ نہیں دی گئی کہ یہ اور یہ کام گناہ ہے اور یہ کبیرہ ہے اور یہ صغیرہ ہے, لیکن اس کے بارے میں بہت ساری مختلف رائے جو ہیں, ان میں سے چند باتیں کیا ہیں کہ وہ جس کے اوپر حرام کا لفظ ہے. بعض کہتے ہیں کہ وہ عمل جس پہ اللہ تعالیٰ کی لعنت کا ذکر ہے. بعض کہتے ہیں کہ وہ کام جس کے بعد جہنم کی ذکر ہے. امام زہبی ہیں, ان کی ایک کتاب ہے الکبائر, उसमें उन्होंने इसकी तफसील बयान की है। और मुझे अपनी समझ के लिए एक छोटी सी बात जो लगती है वो क्या है कि हर गुनाह ही कबीरा है, क्योंकि वो बहुत बड़ी जात की नाफरमानी है। किसी बड़े की छोटी बात भी ना माने तो वो बड़ी होती है। अगर बड़ा कोई दादी नाना नानी को बात कहे और आपकी छोटी सी बात ही तो थी जो मैंने नहीं मानी, तो आप कहेंगे नहीं वो बहुत बड़े थे, आपने उनको नाराज कर दिया। अगर इंसान अपने लिए ये तसव्वुर बांध ले कि मैंने अपनी मर्जी से गुनाह नहीं करना और अगर कोई गुनाह मुझसे हो जाता है तो जल्दी से मैंने उसकी माफी मांग लेनी है, और आप देखेंगे कि जब इंसान ये मिजाज पैदा कर लेता है तो आहिस्ता आहिस्ता जिंदगी से छोटे छोटे गुनाह भी निकलते हैं। वरना आपको पता है कि ये एक सीढ़ी है, पहले इंसान सगीरा गुनाह करता है, फिर उसकी आदत हो जाती है, फिर उसके बाद कबीरा करता है, फिर एक कबीरा के बाद दूसरा, और फिर उसी से शिर्क पे पहुंच जाता है और शिर्क से फिर कुफर पे। और हकीकत क्या है कि इंसान फिर इसी तरह अल्लाह की नजरों से गिर जाता है। हमने अपने गुनाहों को देखना है कि मेरी जिंदगी में कौन कौन से कबीरा गुनाह हैं और क्या मैं वाकई उन गुनाहों के ऊपर अपने आप को मुतमईन महसूस करती हूँ। फिर इसके बाद हमने एक और चीज देखी थी कि अल्लाह का जो फजल है उस पर राजी रहो। कोई किसी दूसरे की नेमत को देख के दिल में हसद और जलन पैदा ना करे। किसी को माल मिल जाए, किसी को अच्छी शक्ल मिल जाए, किसी को इल्म मिल जाए, इसके बारे में अपने दिल में कुढ़न पैदा नहीं करनी। और खास तौर पे औरत और मर्द, यहाँ ये जो आयत है वो औरत और मर्द के टेक्स्ट में है कि बास दफा आज के माशरे में खास तौर पे कि औरत और मर्द की डिस्क्रिमिनेशन और उनके फर्क को बुनियाद बना के औरतों को दीन से दूर किया जा रहा है। अल्लाह ताला ने जिसको जो दिया वो उसका नसीब था, इसके ऊपर इंसान को मुतमईन रहना चाहिए। फिर एक चीज आखिरी हमने इस रुकू में देखी तरके के बारे में, तीन बातें थी। नंबर एक क्या थी कि अल्लाह ताला ने हक वालों के हक मुकरर कर दिए हैं, जिनको देने थे उनको दे दिए हैं। दूसरी बात यह है कि इंसान अपनी मर्जी से किसी को के हक को कम करके किसी दूसरे को ज्यादा नहीं दे सकता। तीसरी बात यह मालूम हुई कि अपनी जिंदगी में जिसको जितना चाहे दे सकता है। पूरे रुकू पे अगर हम अपने अमल के नाते से देखें तो सबसे पहले यह है कि हमने इस्लाम के दीने फितरत और दीने यसर होने पे अल्लाह का शुक्र अदा करना है अपने दिल से, और अगर अपने दिल में इस चीज पे यकीन है तो अपनी नस्लों में ये तसव्वुर आम कीजिए। इस्लाम की वो चीजें उनके सामने लाइए जिनसे उनको लगे कि इस्लाम वाकई आसान दीन है, मुश्किल दीन नहीं है। क्योंकि बाज दफा दूसरों की मुंह से जो बात इंसान बार बार सुनता है तो वो बात उसको सच होने लगती है, उसको लगता है कि यही बात है। दूसरी अमल की बात हमारे लिए इस रुकू में क्या है कि ख्वाहिशात की तरफ नहीं झुकना। शायद आप गौर कर रहे होंगे हर पारे में किसी न किसी नाते से ख्वाहिशात की बात जरूर आती है, और यही है कुरान का तज़किया का अंदाज। लोगों से ख्वाहिशात की मोहब्बत कम कर दी जाएगी तो खुद बहुत उनकी जिंदगी एक बिल्कुल मुनासिब रवैये पे आ जाएगी और फिर वो इधर उधर नहीं भटकते। जब ख्वाहिश का दरवाजा बंद होता है तो अपनी जिंदगी में इंसान कनात करता है और उसी से फिर इत्मीनान कल्ब पैदा होता है। तीसरी अमल की बात क्या है कि मैंने लोगों के माल को नाहक नहीं खाना। कैसे नाहक माल खाने को, एक तो अमूमन हम बहुत तरीके से लेते हैं ना जी, मोटे मोटे नाम है झूठ सूद रिश्वत, लेकिन अपने अमल के लिए लिखिए, अपनी जिंदगी पर गौर करिए मैं कैसे दूसरों का माल नाहक खाती हूँ। मसलन आप देखिए कि बहुत सारे तरीके हो सकते हैं। बाज दफा मेहमान बलाए जान बन जाना, हम आ रहे हैं चलो पकाओ खाना, घर वाला रोते धोते मुरव्वत के मारे आपके लिए पका रहे, मुनासिब नहीं है। फिर इसी तरह फौत होने की सूरत में यतीमों का माल तीसरे और चौथे और चालीसवें की सूरत में खाना, ये माल नाहक है। फिर कोई अफोर्ड नहीं कर सकता लेकिन शादी की सूरत में कर्ज लेके दूसरे तरीके से भारी खानों का पकवाना और फिर उसको मजे से खाना। बाज लोग लिस्ट भेजते हैं कि हमारी बारात आ रही है तो ये मेन्यू होगा, क्योंकि हमारे साथ चंद बड़े बड़े लोग भी आ रहे हैं। ये छोटी छोटी चीजें ढूंढनी है, हम बड़ी बड़ी चीजों में उलझ के कहते हैं चलो हम में तो नहीं है, लेकिन अल्लाह का कुरान हर एक के लिए है। जिंदगी में कहीं भी किसी के माल को नाहक नहीं खाना। नाहक तो इस हद तक आ जाता है कि अगर किसी दावत में है और सामने खाने की चीजें रखी हुई है, मसलन चावलों की डिश है, खाइए जितना दिल चाहता है, घर वाले ने भी खुला बनाया होता है और हमेशा ही वो बचता है। लेकिन मसला कहाँ आता है, जहाँ सिलेक्टेड चीजें होती हैं, मसलन चिकन के पीसेज हैं, कोई कबाब बने हुए हैं, कोई रोल बने हुए हैं। घर वाला अमूमन जितने मेहमान होते हैं उससे ऊपर 8-10 करके बना देता है। अब अगर आप पहले लाइन में लगे और आपने बाकी सब चीजों को छोड़ा और अपनी प्लेट में 5-6 कबाब भर लिए और आपने कहा मैं तो आज बस यही खाऊंगी, ये आपने दूसरों का माल ना हक खाया। आपको मालूम है एक हदीस में पढ़ रही थी कि जब सब मिलके एक चीज से खा रहे हो तो कोई दो उंगलियों से ना खाए, यानी मसलन अंगूर खा रहे हैं, अब अंगूर एक एक दाना तोड़ के खा रहे हैं तो कोई दो इकट्ठे ना तोड़े। इतना इस्लाम दूसरों के माल के बारे में इंसान को मुख्तात कर देता है, तो फिर कहाँ आज के दौर में जो बेकायदगियां हैं, इस सब पे भी हमें ही गौर करना है। ये कुरान ही सिखाएगा, ये दूसरे कोई और हमें ये बातें नहीं सिखाएंगे। अगली अमल की बात हमारे लिए क्या है, कबीरा से भी बचना है और सगीरा से भी बचना है, और अपनी जिंदगी पे इस नजर से डालनी है बात कि मैं मेरी जिंदगी में कौन से कबीरा हैं और कौन से सगीरा हैं। लेकिन अल्लाह ताला से फिर अपने लिए माफी की दुआ भी करनी है। और अगली बात क्या है कि अपने औरत होने पर राजी रहना है। बाज़ औरतों को देखा गया है बूढ़ी होने के करीब भी हो जाए लेकिन इस ख्वाहिश में रहती हैं कि काश मैं मर्द होती। लड़कियों में तो ये आम तसव्वुर देखा गया है कि काश मैं लड़का होती। ये गलत बात है, ये अल्लाह की फितरत को मसख करने वाली बात है। लिहाजा इस्लाम की ये चीज देखनी है। और सबसे आखिरी बात क्या है कि अगर अल्लाह ने किसी को कोई फजीलत दी है तो हमें उस पर हसद नहीं करना, उसके लिए दुआ कर दें कि अल्लाह उसको बरकत दे और अपने लिए तमन्ना करें कि अल्लाह ताला मुझे भी ये चीज दे दे। लेकिन किसी की चीज छीन के मुझे मिल जाए ये दुरुस्त नहीं। चलिए अगले रुकू पे चलते हैं। الرجال قوامون على النساء بما فضل الله بعضهم على بعض، मर्द औरतों पर हाकिम हैं इस वजह से कि अल्लाह ताला ने एक को दूसरे पर फजीलत दी है और इस वजह से कि मर्दों ने अपने माल खर्च किए हैं। बस नेक फरमाबरदार औरतें खामन की अदम मौजूदगी में यानी उनकी गैर हाजिरी में अल्लाह की हिफाजत की निगहदाश्त हिफाजत इलाही निगहदाश्त रखने वालियां हैं। और जिन औरतों की नाफरमानी और बददमागी का तुम्हें खौफ हो इन्हें नसीहत करो और इन्हें अलग बिस्तरों पर छोड़ दो और इन्हें मार की सजा दो, फिर अगर वो ताबेदारी करें तो इन पर कोई रास्ता तलाश न करो, बेशक अल्लाह ताला बड़ी बुलंदी और बड़ी बड़ाई वाला है। वइन खिफ्तुम शिकाक बैनहुमा, और अगर तुम्हें मियाँ बीवी के दरमियान आपस की अनबन का खौफ हो तो एक मुनसिफ मर्द वालों में से और एक औरत के घर वालों में से मुकर्रर करो। अगर ये दोनों सुलह कराना चाहेंगे तो अल्लाह ताला दोनों में मिलाप करा देगा, यकीनन अल्लाह ताला पूरे इल्म वाला पूरी खबर रखने वाला है। और अल्लाह की इबादत करो, इसके साथ किसी को शरीक न बनाओ और माँ बाप के साथ सलूक और एहसान करो और रिश्तेदारों से, यतीमों से और मिस्कीनों से और कराबतदार हमसाए से और अजनबी हमसाए से और पहलू के साथी से और रास्ते के मुसाफिर से और इनसे जिनके मालिक तुम्हारे हाथ हैं यानी तुम्हारे गुलाम और कनीज़ें। यकीनन अल्लाह ताला तकब्बुर करने वाले और शेखी खोरों को पसंद नहीं फरमाता। जो लोग खुद बखीली करते हैं और दूसरों को भी बखीली करने को कहते हैं और अल्लाह ताला ने जो फजल इनको दे रखा है इसको छुपा लेते हैं, हमने इन काफिरों के लिए जिल्लत की मार तैयार कर रखी है। वल्लज़ीन युन्फिकून अमवालहुम रिया अन्नास, जो लोग अपना माल लोगों के दिखावे के लिए खर्च करते हैं और अल्लाह ताला पर और क्यामत के दिन पर ईमान नहीं रखते, इनका हम नशीन और साथी शैतान हो, वो बदतरीन साथी है। भला इनका क्या नुकसान था अगर ये अल्लाह ताला पर और क्यामत के दिन पर ईमान लाते और अल्लाह ने जो इन्हें दे रखा है उसमें से खर्च करते। अल्लाह ताला इन्हें खूब जानने वाला है। बेशक अल्लाह ताला एक जरा बराबर जुल्म नहीं करता और अगर नेकी हो तो इसे दुगना कर देता है और खास अपने पास से बड़ा सवाब देता है। فَكَيْفَ إِذَا جِئْنَا مِنْ كُلِّ أُمَّةٍ بِشَهِيدٍ وَجِئْنَا بِكَ عَلَى هَؤُلَاءِ شَهِيدًا, پس کیا حال ہوگا جس وقت کے ہر امت میں سے ایک گواہ ہم لائیں گے اور آپ کو ان لوگوں پر گواہ بنا کر لائیں گے. یومئذ یود الذین کفروا واسو الرسول لو تسوا بهم الارض ولا یکتمون اللہ حدیثا. جس روز کافر اور رسول کے نافرمان آرزو کریں گے کاش انہیں زمین کے ساتھ ہموار کر دیا جاتا اور اللہ سے کوئی بات نہ چھپا سکیں گے. یہ تھا رکوع نمبر 3. اس کا عنوان کیا ہے؟ عورت اور مرد میں نبھا کی صورتیں. بنیادی طور پہ اس میں صرف عورت اور مرد کے ناطے سے ہی نہیں بلکہ پورے خاندان کے نظام کو سامنے رکھا گیا. سب سے پہلے ہم نے اس کے اندر آیت نمبر 34 میں ایک بہت ہی تناسب دیکھا عورت اور مرد کے حقوق اور ذمہ داریوں میں. ایک چیز ہمیں اس میں کیا پتہ چلی کہ مرد عورتوں پر نگران ہیں. نگران کرنے کا مطلب کیا ہے؟ کہ مرد عورتوں کی حفاظت کرنے والے ہیں، ان کے نان نفقے کے مالک ہیں، ان کی عزت کی حفاظت، ان کی ضروریات زندگی کا پورا کرنا اور ان کے ساتھ ہر طرح سے ان کو تحفظ دینے والے ہیں. یہ ایک پروٹیکشن اللہ تعالیٰ نے دی. کیوں دی؟ اس کی دو وجوہات ہیں ہمارے سامنے. نمبر 1، جسمانی طاقت کی وجہ سے. عموماً مردوں کا جسم عورتوں سے زیادہ مضبوط ہوتا ہے، جسمانی طور پہ بھی اور ذہنی طور پہ بھی. مرد جذباتی نہیں ہوتے، غصے میں جلد نہیں آتے، بہت زیادہ یعنی ایک دم کسی کی باتوں میں نہیں آتے، ذہنی طور پہ ان کی رائے مضبوط ہوتی ہے. اس کے برعکس عورت جو ہے ان تمام چیزوں میں نرم واقع ہوئی ہے. جسمانی طور پہ بھی نرم و نازک ہوتی ہے، متاثر جلدی ہوتی ہے، رحم کے جذبات اس میں جلدی آ جاتے ہیں. نتیجہ کیا ہوتا ہے کہ بعض معاملات میں عورت کی بے جا مداخلت جو ہے اس معاملے کو بگاڑ دیتی ہے. پھر دوسری چیز اس آیت میں عورتوں کی خوبیاں تھیں. مردوں کی صرف 2 ہیں، غور کر کے دیکھ لیجئے. ایک جسمانی طاقت اور دوسری کیا جو میں بھول گئی آپ کو لکھوانا، وہ کیا ہے؟ بیما انفقو من اموالہم، مالی ذمہ داری. یعنی اسلام نے مرد کو مالی ذمہ دار کر دیا کہ کمانا، کھلانا، گھر بار، تمام چیزوں کو مرد اپنے طور پہ دیکھے گا. لیکن عورتوں کی جو خوبیاں ہیں وہ گن لیجئے: صالحاتن، قانتاتن، حافظاتن. 4 خوبیوں کا ذکر ہے. گویا کہ ایک اچھے شوہر کی خصوصیات اور ایک اچھی بیوی کی خصوصیات دی گئی. پھر آیت کے اگلے حصے میں ایک عورت جو بگڑ جائے، کیسا بگاڑ؟ خاص طور پہ شوہر کے جنسی تعلقات کے اندر کمی کرنا. یہاں نشوز کا لفظ آیا ہے. نشوز نشزہ سے ہے، اٹھنا، چڑھائی کرنے والا انداز. یعنی جب عورت مرد کو کچھ سمجھے نہ، کسی بھی معاملے میں اس کی بات نہ سمجھے، یا اس کے ساتھ یعنی بد زبانی کرے، بد کلامی کرے، یا پھر اس کے اندر، اس کے دل میں، اس کی خواہشات میں کسی اور مرد کا دخل ہو، تو 3 طریقے بتائے گئے ایک عورت کو سمجھانے کے. پہلا طریقہ کیا ہے؟ فائزوہن، پیار سے سمجھاؤ. واز کہتے ہیں ایسی بات جو دل میں اتر جائے، نرم بات کر کے اس کو سمجھایا جائے. نہ مانے تو پھر دوسرا مرحلہ کیا ہے؟ کہ گھر میں رہتے ہوئے ان سے بستر الگ کر لیے جائیں. واحجروہن فی المضاجع. کچھ عورتیں اتنے پہ سنبھل جاتی ہیں کیونکہ ان کو سمجھ میں آتی ہیں کہ اب مرد میرے سے دور ہوئے اور اب میرے پاس جو ایک ہتھیار تھا مرد کو اپنے پاس مائل کرنے کا، وہ بھی نہ رہا. اگر سنبھل جائے تو ٹھیک ہے، نہ سمجھے تو پھر تیسرا صورت کیا ہے؟ کہ ودربوہن، پھر ان کو ہلکی مار لگا سکتے ہو. لیکن مار کی شرائط کیا ہے؟ زور سے نہ مارا جائے، نشان نہ پڑے، منہ پہ نہ مارنا، اور لا تکبخ، گالی نہیں دینی. اب اس لفظ پہ بہت سارے لوگ افینڈ ہونے لگتے ہیں اس بات کو دیکھ کے کہ دیکھو کہا ہے مارو ان کو، حالانکہ وہ اس سے پچھلی 2 باتیں نہیں سمجھتے. ان 3 مرحلوں کو اگر آپ نکال دیں اور سیدھا اگر ایک عورت مرد سے بدتمیزی کرے، کچھ کرے، اور مرد کہہ دے جا تجھے طلاق دیتا ہوں، تو وہ اچھا تھا کہ یہ اچھا ہے؟ آپ اس آیت کے ساتھ لکھ لیجئے طلاق سے بچنے کے راستے. یہ 3 مرحلے کیا ہیں؟ کہ گھر نہ ٹوٹے، رب چاہتا ہے کہ یہ گھر بنے رہے، کیونکہ جس معاشرے میں گھر ٹوٹنے لگتے ہیں وہ معاشرہ بھی کچھ زیادہ دن تک قائم نہیں رہتا۔ تو لہٰذا یہ تو ایک مرد کو تحمل سکھایا جا رہا ہے، برداشت سکھائی جا رہی ہے۔ بعض عورتیں فطرتاً ٹیڑھی ہوتی ہیں، بعض عورتوں کو کے مرد جو ہیں وہ زیادہ شریف النفس ہوتے ہیں، تو وہ ان کو دیکھ کے ان کی زندگی اجیرن کر دیتی ہیں۔ اچھا، یاد رکھیے کہ عورت کے ساتھ بھی یہ معاملات ہو سکتے ہیں، بعض لوگ یہ سوال کرتے ہیں، اس کا ذکر بھی آئے گا انشاءاللہ، آپ اس کی فکر نہ کریں، آگے اسی صورت میں آپ پڑھیں گے۔ یہاں بات ہو رہی ہے عورت کی۔ لہذا ان تمام مرحلوں سے گزرنے کے بعد اگر عورت ٹھیک ہو جائے، فلا تبغوا علیہن سبیلا، اب تانے نہ دو، اب گھر توڑنے کی ہر وقت دھمکیاں نہ دو۔ ان تین مرحلوں کے بعد بھی بات نہ بنے تو چوتھا مرحلہ ہے آیت نمبر 35 میں، فَإِنْ خِفْتُمْ شِقَاقَ بَيْنِهِمَا فَابْعَثُوا حَكَمًا مِنْ أَهْلِهِ۔ چوتھا مرحلہ کیا ہے کہ اب گھر کی بات باہر نکلے گی، عورت کے گھر والوں میں سے بھی اور مرد کے گھر والوں میں سے ایک صاحب رائے شخص کو حکم بنایا جائے گا، پوری بات سنے گا، دونوں طرف کا معاملہ دیکھے گا اور پھر مشورہ دے گا۔ کیونکہ عموماً جب گھروں میں اس قسم کی بدمزگی ہوتی ہے تو جو خود لوگ ہوتے ہیں وہ بہت ذہنی طور پر ڈپریشن کا شکار ہو چکے ہوتے ہیں، غلط فیصلہ ہونے کا ڈر ہے، تو لہٰذا پھر اس مرحلے پہ کیا جائے گا، اور وہ بھی کیا کرے گا، حکم اصلاحاً، ارادہ کرے گا اصلاح کا، دونوں کو سمجھائے گا، روشنی کر کے دکھائے گا کہ دیکھو اس کے بعد یہ ہو جائے گا، اس کے بعد یہ ہوگا، پھر اگر وہ مان جاتے ہیں تو پھر گھر بچ گیا، اگر نہیں ہے تو پھر اس کے بعد پانچواں مرحلہ ہے طلاق کا۔ کون کون سے مرحلے ہیں طلاق سے پہلے؟ واس کا، بستر کو چھوڑنے کا، مارنے کا، حکم مقرر کرنے کا، حکم مسلط کی، یہ چار نہیں ہوتے تو پانچواں دروازہ ہے طلاق۔ اور جس معاشرے میں جتنی جلدی سے نکاح ہوں اور اتنی ہی جلدی سے طلاق ہونے لگے، تو پھر آج اس کا اثر آپ دیکھ رہے ہیں کہ دنیا میں کیا ہو رہا ہے۔ پھر اس کے بعد اللہ تعالیٰ نے انسانی خاندان کی تنظیم سکھائی ہمیں، کچھ حقوق اور فرائض کے اندر اللہ کی عبادت کا حکم دیا، شرک سے رکنا۔ مجھے یہ آیت پڑھتے ہوئے دل چاہتا ہے کہ اس آیت کا عنوان دے دوں، ہیومن رائٹس۔ آج یو این او کے اندر جتنے ہیومن رائٹس ہیں، میرا خیال ہے کہ اس میں اندر بھی یہ بہت ساری چیزیں نہیں ہیں جو اس آیت میں ہیں۔ اگر آیت 36 کا عنوان لکھ لیں، بلکہ اب سے میں انشاءاللہ آپ کو آگے کچھ کچھ آیتوں کا عنوان بھی لکھاؤں گی، یہ بات آپ کے لیے مزید آسانی پیدا کرے گی اللہ کے حکم سے۔ تو یہ آیت کیا ہے؟ ہیومن رائٹس۔ اللہ تعالیٰ نے ایک ایک رشتے کا نام کھول کے دے دیا کہ اس کو اس کو اس کو اس کے حق دو۔ سب سے پہلے اللہ کو، پھر ماں باپ کو، رشتے داروں، یتیموں، مسکینوں، قریب کے رشتے دار جو پڑوسی بھی ہیں، اور وہ پڑوسی جو رشتے دار نہیں، اور مسافر، اور پھر لونڈی اور غلام۔ یہ تمام حصے جب ان لوگوں کو ان کے حق مل جائیں گے، اسی معاشرے کے اندر امن اور چین رہے گا۔ پھر اس کے ساتھ آگے بخل کی بات ہوئی، اللہ تعالیٰ نے جو فضل دیا ہے اس کو چھپانے کی بات ہوئی، اور پھر آخر میں آپ نے دیکھا ریاکاری۔ آیت نمبر 38 کا اگر عنوان آپ لکھ لیں، ریاکاری کا انجام، تو انشاءاللہ آپ کو فائدہ ہوگا۔ ریاکاری کا انجام کیا ہے؟ شیطان کی دوستی۔ ریاکار شیطان کا دوست، اس کا یہ ٹاپک دے لیجئے، دکھاوا ہمیشہ شیطان کو خوش کرتا ہے، وہ شادیوں کی صورت میں ہو، بڑی بڑی چیزیں سجانے کے طور پہ، وہ منگنیوں کی صورت میں ہو، وہ عید اور چوڑی مہندی کی صورت میں ہو، وہ کسی صورت میں دکھاوا ہو، وہ پہناموں کی صورت میں، وہ زیورات دکھانے کے، بالآخر اس سے خیر نہیں نکلتی۔ تو لہٰذا ان چیزوں سے بچنے کی کوشش کرنی ہے، اور آخر میں نبی صلی اللہ علیہ وسلم کو اس ذمہ داری کا احساس دلایا گیا جس نے آپ کو رلا دیا۔ اس آیت کو پڑھ کے، آیت نمبر 41 کو پڑھ کے نبی صلی اللہ علیہ وسلم بہت روئے تھے، بہت روئے تھے۔ کیوں؟ کیا آپ کو اس احساس نے رولا دیا کہ کل قیامت کے دن کیا ہوگا، کہ جب میرے سامنے اللہ تعالیٰ مجھ سے پوچھے گا کہ بتاؤ جو کام تمہارے ذمہ دیا تھا تم نے اس کو کر دیا، اور وہ کام کیا تھا؟ شہادت حق کی گواہی۔ شہادت حق کی گواہی جو ہے، یہ صرف نبی کا کام نہیں، امت کا بھی ہے۔ سوال پیدا ہوتا ہے کہ ہم کتنا اس پہ روئے اور ہم نے اس پہ کتنا غور کیا۔ ہمارے کرنے کے کام وہی ہیں جو سارے ہم نے اس آیت میں بنا لیے جمع۔ پہلا کام کیا ہے؟ کہ مرد کو اس کا حق دینا ہے، مرد کی بالادستی کو تسلیم کرنا ہے۔ اسی میں چین ہے، اسی میں آپ کی بھی عزت ہے، اسی میں گھر بنیں گے انشاءاللہ تعالی۔ دوسری بات ہے، اپنے اندر صالحات قانتات حافظات للغیب والی خوبیاں پیدا کرنی ہیں۔ और साथ ही साथ अपना जायजा भी लेना है कि किस चीज में कमी है। तीसरी चीज, आयत नंबर 36 पे अमल करते हुए इन तमाम हकदारों को इनके हक देने हैं, बुखल से बचना है। और सबसे बढ़ के जो हमारे लिए इसमें अहम सबक सीखने का क्या है कि रियाकारी और दिखावे से बचना। अगर इस रमजान को हम ये तोहफा देना कि अपनी जिंदगी से दिखावा निकाल दें, तो आप देखेंगे कि आपकी जिंदगी बहुत आसान हो जाएगी। बाज दफा खाना पकाने में उतना वक्त नहीं लगता जितना सजाने में लगता है। बाज दफा तोहफा इतना कीमती नहीं होता जितनी उसकी पैकिंग कीमती होती है। बाज दफा वक्त का कसीर हिस्सा किन चीजों में जाता है, इसी किस्म की टिप टॉप में जिंदगी में सादगी लाएंगे, इंशाल्लाह ताला आसानी होगी और दिल भी मुतमईन रहेगा। और आखिर में ये है कि हमने शहादत हक की गवाही के अंदर क्या वाकई हमें भी रात को कभी रोना आया सोच के कि मैंने अल्लाह के दीन को दूसरों तक नहीं पहुंचाया। एक ही गम है नबी सल्लम का और हमारा, उनसे भी पूछा जाएगा, वो दुनिया से चले गए, आज वही काम हमारे जिम्मे है। लिहाजा हमने इस चीज के लिए सोचना है और अपने आप को उस मैदान मख्शर में महसूस करना है कि जहां इंसान खड़ा होगा और रुसवाई से बचने के लिए चाहेगा कि काश जमीन फटे, लौ तुसव्वा बिहिमुल अर्थ, और मैं जमीन के अंदर गिर जाऊं। दुनिया में तो हमने ये मुहावरा बनाया है, अल्लाह ताला ने क्यामत के दिन के लिए हकीकी तौर पे बता दिया कि उसकी रुसवाई से बचने के लिए लोग ये ख्वाहिश करेंगे। और अल्लाह ताला से दुआ भी करते हैं कि अल्लाह ताला हमें उस दिन की रुसवाइयों से महफूज रखे।